नमस्कार। था संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै माधव दुलालको स्वागत छ।
नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
सरकार र नेताहरूको सनकका कारण गैर संसदीय प्रवृत्ति सुरु, दलीय व्यवस्थामाथि नै झापट आन्न थालेको नेताहरूको टिप्पणी।
डाक्टर र नर्सको रोजाई सुगम क्षेत्रमा मात्रै, दुर्गम ठाउँमा पठाउनै नसकिएको सरकारको स्वीकार।
डाक्टर बाबुराम भट्टराईले जसपा छोड्ने, कारवाही नगर्नु उपेन्द्र यादवसँग गुहार।
इजरायलमा संसद भङ्ग गर्ने विधेयक अनुमोदन, चार वर्षमा पाँचौँ पटक चुनाव हुँदै।
र एन्फाको तीन सदस्यीय टोली बङ्गलादेश प्रस्थान, मलेसियामा रहेको एनआरटीको कारोसँग प्रतिस्पर्धा।
होइन, आज के हो सुस्मिता, ह्याप्पी मुडमा छौ त?
नेपाल ब्याङ्कमा गएर नारी सम्मान बचत खाता खोलेर आएको नि, ह्याप्पी त हुनै पर्यो नि।
नेपाल ब्याङ्कमा खाता खोल्दैमा ह्याप्पी हुनुपर्ने रिजन चाहिँ के हो नि, हामीलाई नि शेयर गर न।
नारी सम्मान बचत खातामा उच्च ब्याज दरका साथै निशुल्क डिजिटल ब्याङ्किङ सुविधाहरू उपलब्ध छन् नि। त्यति मात्र हो र वन्दना, नेपाल ब्याङ्कले त नियमित बचत गर्ने नारीहरूको लागि मुद्दती खाता सरहकै ब्याज दिने गरी समृद्ध नारी रिकरिङ डिपोजिट खाता समेत ल्याएको छ नि। यस खातामा त सानो रकम जम्मा गर्दा पनि मुद्दतीकै उच्च ब्याज पाइन्छ।
यो त सबै ठिक छ, अनि यसमा बिमाको सुविधा छ कि छैन नि?
किन नहुनु, छ नि। नारी सम्मान बचत खातामा रु 5 लाख र समृद्ध नारी रिकरिङ डिपोजिट खातामा रु 10 लाखसम्मको दुर्घटना बिमा सुविधा रहेको छ।
ओहो, कति राम्रो। ल, मैले पनि आमा, भाउजू र दिदी बहिनीलाई आजै नेपाल ब्याङ्कमा नारी सम्मान बचत तथा समृद्ध नारी रिकरिङ डिपोजिट खाता खोल्न भन्छु।
समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार र राजनैतिक दलको सनकका कारण गैर संसदीय प्रवृत्ति सुरु हुन थालेको टिप्पणी भएको छ। संसदमा अवरोध गर्ने मात्रै नभई भङ्ग गर्ने प्रवृत्तिका कारण दलीय व्यवस्थामाथि नै झापट सुरु हुन थालेको नेताहरूले नै स्वीकार गरेका छन्। जनताको बोली बोल्ने संसदका बैठकमा विरलै उपस्थित हुने नेताहरू लोकतान्त्रिक विकासमा संसदको भूमिका महत्त्वपूर्ण रहेको भन्ने सुनाइरहेका छन्। नीतिगत भ्रष्टाचार रोक्न संसदले भूमिका खेल्न नसकेको सत्ता घटक दलका नेताहरूले गुनासो गरेका छन्। संसद छल्ने मध्येमा एक नम्बरमा पर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले 64 संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउन संसदीय व्यवस्थाले सहयोग पुगेको बताउनुभयो। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेताहरूको सनकमा संसद विघटन गर्दा गैर संसदीय प्रवृत्ति विकसित भएको टिप्पणी गर्नुभयो।
हाम्रा पार्टीहरूका नेताहरूलाई ध्वाँस चल्छ, रिस उठ्छ, सनक चल्छ, अनि संसदै बन्द गरिदिनु, संसदै चलाइदिनु। अब कहाँ आवाज उठाउने भन्नुहोस् त? राष्ट्रका आवाज उठाउनु छ, जनताका आवाज उठाउनु छ, जनताबाट निर्वाचित भएर आइएको छ, तर संसद चल्नै नदिएपछि त कारण अनि गैर संसदीय प्रवृत्तिहरू विकसित हुन थाल्छन्, दलीय प्रवृत्तिहरूमाथि अनि झापट सुरु हुन्छ। अहिले भर्खरै भएको निर्वाचनमा हेरौँ त, दलीयतालाई भन्दा अहिले निर्दलीयतालाई प्रोत्साहन दिन खोजियो कि खोजिए, कयौँ ठाउँमा चुनौती हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुभाष नेमाङले नेपालको विशेषतासहितको संसदीय अभ्यास थालिएको बताउनुभयो।
हामीले हाम्रो देशको सन्दर्भमा हाम्रा अनुभवहरूलाई ध्यानमा राखेर हामीले कतिपय विशेष व्यवस्था गरेका छौँ, त्यस कारणले गर्दा वेस्टमिन्स्टर मोडेलको संसदीय व्यवस्था होइन, हामीले हाम्रै खालको विशेषता सहितको संसदीय प्रणाली हामीले अपनाएका छौँ भन्ने हाम्रो दावी छ। त्यसैले हामी यसलाई सजिलोको लागि सुधारिएको संसद पनि भन्ने गर्छौँ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नीतिगत भ्रष्टाचार भइरहेको भन्दै यसलाई संसदले नियन्त्रण गर्नुपर्ने बताउनुभयो।
औषधि ल्याउँदाखेरिमा मूल्य तोकेर उसले देखाएर अन्य औषधि आयात गर्नुपर्छ, तर अहिले त त्यो व्यवस्था हटाउन खोजिँदैछ भन्ने सुन्दैछु। अब यस्तो यस्तो नीतिगत भ्रष्टाचारहरू हुँदैछन्, यो कुराको खोजी गरेर संसदले पनि खबरदार यो गर्नु पाउँदैन, यो गर्ने तिमीहरू यो गर्न खोजेका छौ भन्ने कुरा पनि संसदले नियन्त्रण गर्नुपर्छ।
निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भए उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ। विद्युतीय मतदान मेसिन सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्री परिषदमा पेश गर्न पठाइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। आगामी प्रतिनिधि सभा र प्रदेशसभामा प्रयोग गर्ने भए आफूहरूले भने जस्तो मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको आयोगले जनाएको छ। संघ र प्रदेश निर्वाचनको तयारीमा जुटिएको आयोगले बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी कार्तिक र मङ्सिरभित्रै निर्वाचन गराउने गरी तयारीमा जुटेको बताउनुभयो। गत वैशाख 30 सम्पन्न स्थानीय तहको निर्वाचनको केन्द्रीय स्तरको समीक्षा कार्यक्रमको आज शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन गराउने दायित्व आयोगको रहेको र यसबारे निर्णय हुन बाँकी रहेको बताउनुभयो।
सरकारले संसदको चालु अधिवेशनबाट नागरिकता विधेयक पारित हुने दावी गरेको छ। कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द शर्मा कोइरालाले संसदमा विचाराधीन विधेयक चालु अधिवेशनबाटै पारित गर्न प्रतिपक्षी नेकपा एमाले पनि सकारात्मक रहेको दावी गर्नुभएको हो। नागरिकता नपाएका कारण शिक्षा रोजगारबाट वञ्चित भएका नागरिकको न्यायका लागि पनि विधेयक छिट्टै पारित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरकार र सबै दलहरूको प्रमुख सरकारको विषय हो, केवल सरकारको मात्र होइन। त्यसैले कमन ग्राउन्ड तयार गरौँ र सिटिजनसिप बिललाई चाहिँ अगाडि बढाउँ भन्ने उसमा सरकार छ र त्यसमा प्रमुख प्रतिपक्ष र अरू साथीहरू धेरै सकारात्मक हुनुहुन्छ, यो चाँडै आउँछ।
कानुन मन्त्री कोइरालाले संसदीय समितिमा छलफलको क्रममा रहेको यौन हिंसा सम्बन्धी विधेयकमा हदम्याद हटाउने व्यवस्था राख्ने नराख्ने विषय पनि छलफलकै क्रममा रहेको बताउनुभयो। कानुन मन्त्री कोइरालालाई महोत्तरी बर्दिवासका जेनिस कोइरालाले 8 बालिकाको हत्या गर्नेलाई मृत्युदण्ड दिनुपर्ने व्यवस्था कानुनमा गर्न माग गर्दै ज्ञापन पत्र बुझाउनु भएको थियो। जवाफमा मन्त्री कोइरालाले मृत्युदण्ड सम्बन्धी व्यवस्था कानुनमा गर्न नसकिने तर कानुनी कारवाही कडा बनाउने विषयमा छलफल भइरहेको जवाफ पनि दिनुभएको छ।
सरकारले देशका सबै क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन नसकेको स्वीकार गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले दुर्गम गाउँमा डाक्टर र नर्स पठाउनै नसकेको बताउनुभयो। नेपाल स्वास्थ्य प्राविधिक सङ्घको 44 स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले विभिन्न जिल्लाहरूबाट डाक्टर र नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताउनुभयो।
विभिन्न जिल्लाबाट डाक्टर पठाइदिनु पर्यो भनेर आउनुभएको छ, नर्स पठाइदिनु पर्यो दरबन्दी यति छ भनेर आउनुहुन्छ, कोही जान तयार हुनुहुन्न। हामीले धेरै अभ्यास पनि गरेका छौँ, हामी गाउँ क्षेत्रमा डाक्टर पठाउनै सक्दैनौँ, नर्स पठाउन सक्दैनौँ।
मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूको जुनसुकै क्षेत्रमा जान हिचकिचाउट नगर्ने प्रवृत्तिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य मन्त्रालयले मनसुन जन्य संक्रामक रोगहरू फैलिन सक्ने भन्दै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन भनेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आज मनसुन सक्रिय भएकाले आवश्यक पूर्व तयारी तथा सतर्कता अपनाउन अनुरोध गर्नुभएको हो। मनसुन जन्य प्रकृतिका विपदहरूसँगै प्रदूषण भई सरसफाइमा चुनौती थपिने कारण हैजा लगायतका संक्रामक रोगहरू फैलिन सक्नेतर्फ सचेत रहन उहाँले आग्रह गर्नुभएको छ। यस्तै जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैलाई आआफ्नो ठाउँबाट सावधानी लिन तयारी अवस्थामा बस्न र सम्बन्धित निकायहरू समन्वयमा रहन डाक्टर अधिकारीले अनुरोध गर्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउबाकी पत्नी आरजु राणा देउबालाई कोरोना संक्रमण पुष्टि भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले संक्रमित आरजुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। कोभिड संक्रमण भएपछि आरजु केही दिन यता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै क्वारेन्टाइनमा बस्नुभएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या फेरि उकालो लाग्न थालेको छ। पछिल्लो 24 मात्रै देशभर 55 कोरोना पुष्टि भएको छ भने 17 निको भएका छन्। यही अवधिमा 3,16,477 कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
सर्वोच्च अदालतले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कारण नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयालको संयुक्त इजलासले आज ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 संशोधन गर्ने मन्त्री परिषदको निर्णय कारण नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। आदेशमा सरकारको उक्त निर्णयले शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक पुरातात्विक महत्त्वका स्थान तथा सुरक्षा निकाय, अन्तर्राष्ट्रिय सीमा, वन क्षेत्र, घना बस्ती, हाइटेन्सन लाइनको अझ नजिक ढुङ्गा गिटी र बालुवा उत्खनन गर्न मिल्ने गरी संशोधन गरिएको र सिमसार क्षेत्रलाई समेत समावेश गरिएकाले अपूरणीय क्षति पुग्ने उल्लेख छ।
डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टी जसपाबाट अलग हुनुहुने भएको छ। पार्टीका मन्त्री फिर्ता बोलाउने जसपा अध्यक्ष उपेन्द्र यादवको निर्णयमा असन्तुष्टि जनाएका भट्टराई सहमतिमै अलग हुन लाग्नु भएको हो। असार 27 र 28 गते मध्य प्रदेशको वीरगन्जमा जसपा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष भट्टराई बीच सहमतिमै पार्टीबाट अलग हुने भएपछि बैठक बस्न लागेको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभएको छ। 21 सांसद र 33 कार्यकारिणी सदस्य रहेको जसपामा उपेन्द्र पक्षको बहुमत भएपछि भट्टराईले आफूलाई कारवाही नगर्न भन्दै पार्टीबाट अलगिने बताएको स्रोतले जनाएको छ। यसअघि महन्त ठाकुर, राजेन्द्र महतो लगायतले जसपाबाट छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरेका थिए।
नेपाल परिवेशमा श्रमिकको न्यूनतम तलब 25,000 रुपियाँ तोक्न माग लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
गुणस्तरीय प्लम्बिङको परपर्द नाम
मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
नेपाली कङ्ग्रेसले चुनाव सकिएको 2 महिनापछि समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असार 27 गते दिउँसो 1 बजे पार्टी कार्यालय ललितपुर सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कङ्ग्रेसले जनाएको छ। केन्द्रीय समितिको बैठक बोलाउनु अघि आज बसेको कङ्ग्रेसको स्थानीय तह परिचालन समितिले चुनावी समीक्षाको प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गर्ने निर्णय गरेको समितिकी सदस्य नानु बास्तोलाले जानकारी दिनुभयो।
सबै प्रदेशमा पनि हामी पहिलो पार्टी बनेका छौँ स्थानीय तहको निर्वाचनमा, र त्यो विषयलाई समावेश गरिएको छ र केन्द्रीय समितिको बैठकमा चाहिँ पूर्ण रूपमा पूर्णता दिएर लैजाने निर्णय पनि आज भएको छ।
यसै साता मात्र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बनेका वामदेव गौतमले राजनीतिक भेटघाट तीव्र पार्नु भएको छ। आगामी 3 महिनासम्म तत्कालीन नेकपालाई बिउत्याउन प्रयास गर्ने बताएका गौतमले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै भेट गर्नुभएको छ। भेटमा संयोजक गौतमले सकेसम्म वाम एकीकरण सम्भव नभए चुनावी मोर्चा निर्माण गर्ने विषयमा कुराकानी गर्नुभएको राष्ट्रिय अभियानका प्रवक्ता नेमकान्त पाण्डेले जानकारी दिनुभयो।
सातवटा प्रदेश सरकारमध्ये 2 प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार असार 1 गते बजेट प्रदेशसभामा प्रस्तुत गरेका मध्ये बागमती प्रदेशले आज र लुम्बिनी प्रदेशले हिजो बजेट पारित गरेको हो। प्रदेश नम्बर 1 आज बजेटमाथिको छलफल सकेर भोलि पारित गर्ने तयारी छ भने अन्य 4 प्रदेशसभाका बैठक चल नै सकेका छैनन्। बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमर कठेलले पेश गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक 2079 बहुमतले पारित भयो। हिजो लुम्बिनी प्रदेशसभाको बैठकले अर्थमन्त्री कृष्णध्वज खड्काद्वारा प्रस्तुत बजेट पारित गर्यो। प्रदेश नम्बर एकको आजको बैठकमा विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल सकिएको छ। प्रदेश एकको बैठक भोलि बिहान 11 बजे बस्नेछ।
अन्य चार प्रदेशका प्रदेशसभाका बैठक भने चल्नै सकेका छैनन्। मध्य प्रदेश सरकारले बजेटमाथि छलफल गर्न आगामी सोमबार प्रदेशसभाको बैठक बोलाएको छ। गण्डकी प्रदेशको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। बजेट अधिवेशनमा सत्तारूढ गठबन्धनका दलबीच बजेटको भाग बन्नमा अलमलिएको नेकपा एमाले संसद दलले आरोप लगाएको छ। साथै उसले तत्काल प्रदेशसभाको बैठक बोलाउन भनेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसभाको आजका लागि बोलाइएको बैठक भने बस्न सकेन। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ भने कर्णाली प्रदेशसभाको बैठक एक साता पछिलाई सारिएको छ।
नेकपा एमालेकी प्रदेश नम्बर एककी समानुपातिक सांसद गोलेफोन खातुनले राजीनामा दिनुभएको छ। सरकारी सही छाप किर्तेको आरोप लागेकी प्रदेशसभा सदस्य खातुनले बुझाएको राजीनामा सभामुख प्रदीप कुमार भण्डारीले आज स्वीकृत गर्नुभएको छ। एक साता अगाडि खातुन विरुद्धको सरकारी सही छाप र दस्तखत किर्ते मुद्दा दोहोऱ्याउन सर्वोच्चले अनुमति दिन अस्वीकार गरेको थियो।
नेपालका ट्रेड युनियनहरूले श्रमिकको न्यूनतम पारिश्रमिक 25,000 रुपियाँ तोक्न माग गरेका छन्। पारिश्रमिक निर्धारण पुनावलोकन समितिको बैठक तत्काल बोलाएर न्यूनतम पारिश्रमिक 25,000 रुपियाँ तोक्न माग गरे पनि श्रम मन्त्रालयले आलटाल गरिरहेको ट्रेड युनियनहरूले गुनासो गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समितिको बैठक बोलाउने विषयमा मौन बसेको भन्दै ट्रेड युनियनहरूले श्रमिकको पारिश्रमिक निर्धारणमा आलटाल गरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। 2076 सालमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुनुपर्नेमा आलटाल गरेर एक वर्षपछि 2077 न्यूनतम पारिश्रमिक 15,000 रुपियाँ पुर्याइएको थियो। हरेक 2-2 वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्नेमा लिङ्गरिङ हुँदै आएको नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले बताउनुभयो। संयुक्त ट्रेड युनियन रोजगारदाता र सरकार बीचको त्रिपक्षीय समितिको बैठक नबस्दा सरकारी कर्मचारीले बढेको तलब साउनदेखि पाउने भए पनि श्रमिक 2 वर्ष अगाडिकै ज्याला लिएर काम गर्न बाध्य हुनुपर्ने भएको छ। सत्तामा पुग्नका लागि श्रमिकलाई प्रयोग गर्ने राजनीतिक नेतृत्वले श्रमिकका माग सुन्न नचाहँदा कारखानामा काम गर्ने श्रमिकको अवस्था दयनीय बन्दै गएको आचार्यले बताउनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भण्डारीलाई राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनु भएको दूतावासले जनाएको छ। राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गर्नुभयो। उहाँले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको छ। पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न 2022 अप्रेलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रूपमा नियुक्त हुनुभएको हो।
विभिन्न 4 देशका लागि नियुक्त राजदूतहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपतिको कार्य शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कतारका लागि नेपाली राजदूत डाक्टर नरेश विक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश कुमार पोखरेल, जेलका लागि नेपाली राजदूत कान्ता रिजालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेपाल परिवेशमा धेरै स्थानमा पानी परिरहेकाले सडकमा समस्या लगायतका अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
अब सबैको मुहारमा खुसी छाउने भयो
किनकि
सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिश होम फाइबर नेट आयो डिश होम फाइबर नेट आयो
हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरु लिएर डिश होम फाइबर नेट तपाई हाम्रो माझ आएको छ। आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिश होम डिलर दाइ अथवा 98015 44000 सम्पर्क गर्नुहोस्। डिश होम फाइबर नेट जोड्दै सारा देशलाई। छिटो बनेकै वर्ल्ड लिंक
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान भर्ने भएका छन्। थाइल्यान्डको थाई स्माइल एयरवेजले भोलि र श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्सले असार 22 गतेदेखि उडान भर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ। थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलो पटक र श्रीलङ्कन एयरलाइन्सले कोभिड महामारीका समयमा स्थगन गरिएको उडान पुनः सञ्चालन गर्न लागेको हो।
अहिले सुदूरपश्चिम कर्णाली लुम्बिनी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदलिरहे। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूको मौसम आंशिक बदलिरहेको विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परिरहेकाले कतिपय सडकमा गाडी कुदाउन समस्या देखिएको छ। महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदलिरहे। केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि बिहान र दिउँसो देशभर मौसम सामान्य बदलिरहे। धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। भोलि रातिदेखि भने फेरि भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
झापाको कचन कवलमा बालुवा माटो निकालेर त्यत्तिकै छाडेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कचन कवल गाउँपालिका चारका भीम लिम्बूको 11 वर्षीय छोरा रेजन लिम्बू रहेको प्रहरीकारले झापाले जनाएको छ। चिया बगान नजिकै 20 फिटभन्दा गहिरो खनेर बनाइएको पोखरीमा बर्खाले पानी जमेको थियो। सोही पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
काभ्रेको बनेपा नगरपालिका 11 आज बेलुकी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 38 घाइते भएका छन्। अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी सवार बस पल्टिँदा भक्तपुर लोकन्थलीकी अन्दाजी 50 वर्षीय लेखकुमारी बस्नेतको मृत्यु भएको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। बस्नेतको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो। घाइतेमध्ये 21 शिर मेमोरियल, 8 धुलीखेल र 7 बनेपाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कर्मचारी बोकेर काठमाडौँका लागि छुटेको 52/47 नम्बरको बस सडकमा पल्टिएर दुर्घटना भएको हो।
खोटाङमा 5 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा 16 वर्षीय युवक पक्राउ परेका छन्। बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका 4 बाक्सिलाका उनी पक्राउ परेका हुन्। सोही गाउँकी 5 वर्षीय बालिकालाई बलात्कार गरेको आरोप उनीमाथि छ।
बैङ्किङ कसुर मुद्दाका फरार गोकर्णेश्वर नगरपालिका 8 बस्ने रामेछाप खानादेवी गाउँपालिका 5 42 वर्षीय विष्णुमाया योञ्जनलाई प्रहरीले आज पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ टेकुबाट उनलाई पक्राउ गरेको हो। विष्णुमायालाई पैसा नभएको ब्याङ्क खाताको चेक दिएको मुद्दामा 2079 जेठ 27 गते 3 कैद र 7 रुपियाँ जरिमानाको फैसला भएको थियो।
सल्यानको त्रिवेणी गाउँपालिकाका 4 कृषक सम्मानित भएका छन्। कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरे बापत गाउँपालिकाले उनीहरूलाई सम्मान गरेको हो। बाख्रा पालन व्यवसायी नेत्रलाल खड्का 50,000 रुपियाँ नगदसहित सम्मानित हुनुभयो। त्रिवेणी 4 फलाबाङका भैँसीपालक किसान कुलबहादुर भण्डारी, त्रिवेणी 2 कर्णबहादुर थापा र त्रिवेणी 6 सीमापाखाका रत्नबहादुर रेउलीले तरकारी खेतीबाट उत्कृष्ट हुँदै 20,000 सहित सम्मानित हुनुभएको हो।
शेयर बजार सेयर कारोबार बजार नेप्से आज सकारात्मक देखिएको छ। हिजो 41.39 अङ्कले बढेको नेप्से साताको पाँचौँ कारोबार दिन आज बिहिबार 77.93 अङ्कले बढेर 2037.64 बिन्दुमा पुगेको छ। सेन्सिटिभ इन्डेक्स पनि 12.63 अङ्कले बढेर 391.78 बिन्दुमा पुगेको छ। आज 227 कम्पनीको 47,392 पटकको कारोबारमा 72,54,070 किता सेयर खरिद बिक्री भएका छन्। आज 2,45,86,19,495 रुपियाँको कारोबार भएको छ। 13 उपसमूहको कारोबार भएकामा आज 13 वटैको सूचक बढेर नेप्से पुरै हरियो भएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सांसदहरूले आज संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन्। प्रधानमन्त्री नाफ्थाली बेनेटको क्रस पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद भङ्ग भएको हो। 4 वर्षभन्दा कम अवधिमा 5 पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले जनाएका छन्। इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जसो निर्वाचन भइरहेको छ तर संसदले स्थिरता पाउन सकेको छैन।
नेपाल परिवेशमा अब खेल समाचार। अखिल नेपाल फुटबल सङ्घ एन्फाको 3 सदस्यीय टोली आज बङ्गलादेश प्रस्थान गरेको छ। बङ्गलादेशको ढाकामा शनिबार आयोजना हुने सम्मेलनका लागि महासचिव किरण राई, एन्फाका पूर्व समिति सदस्य विकास नारायण श्रेष्ठ र न्युरो टिमका अध्यक्ष सुन्दर नरसिंह जोशी त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै साफ महिला च्याम्पियनसिप काठमाडौँमा आयोजना गर्नका निम्ति राईले प्रस्ताव राख्नेछन्। साथै सम्मेलनमा साफ राष्ट्रमा फुटबल विकासका लागि छलफल पनि हुने एन्फाले जनाएको छ। यस्तै त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। अमेरिकामा आयोजना हुने नेप्लिज अमेरिकन कन्भेन्सन फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग आज बिहानै अमेरिका प्रस्थान गरेका हुन्। भरत र नवयुगले आयोजक लस एन्जल्स टोलीबाट खेल्नेछन्। युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गर्ने 5औं संस्करणको प्रतियोगिता जुलाईमा हुनेछ। भरत हाल राष्ट्रिय टोली बाहिर रहेका छन्। नवयुगले एएफसी एसियन कप छनौटमा नेपालको कप्तानी गरेका थिए।
6 पोखरा स्पोर्ट्स अवार्ड 2078 ट्रफी सार्वजनिक भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा पत्रकार सम्मेलन गरी पर्सि शनिबार हुने स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरेको हो।
रोयल नेपाल गल्फ क्लबको आयोजनामा पहिलो महिला खुला गल्फ प्रतियोगिता यसै साता हुने भएको छ। यही असार 28 गते हुने दिने उक्त प्रतियोगिताको खेल एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा हुनेछ। प्रतियोगितामा 50 भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एवं नेपालको पहिलो नम्बरकी महिला गल्फर प्रतिमा शेर्पाले जानकारी दिन्। उनका अनुसार प्रतियोगितामा पोखरा, धरान र काठमाडौँका महिला गल्फर सहभागी हुनेछन्। प्रतियोगितामा सिनियर र जुनियर गरी 2 समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ। सिनियर खेलाडीले 18 होल खेल्नेछन् भने जुनियर खेलाडीले 9 होलमा खेल्नेछन्। जुनियरको उमेर समूह भने 8 देखि 16 वर्षसम्मको छ। प्रतियोगिताको सिनियर तर्फका विजेता खेलाडीले ट्रफीसहित स्कुटर पुरस्कार पाउनेछन्।
र विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। किर्तिपुरमा आज भएको लिग चरणको अन्तिम खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई 3-1 सेटमा हराउँदै पुलिसले शीर्ष स्थानमा हासिल गरेको हो। अब शनिबार हुने फाइनलमा पुलिस र एपिएफ बीच नै प्रतिस्पर्धा हुनेछ।
हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सरकार र नेताहरूको सनकका कारण गैर संसदीय प्रवृत्ति सुरु। दलीय व्यवस्थामाथि नै झापट आन्न थालेको नेताहरूको टिप्पणी।
डाक्टर र नर्सको रोजाई सुगम क्षेत्रमा मात्रै, दुर्गम ठाउँमा पठाउनै नसकिएको सरकारको स्वीकार।
डाक्टर बाबुराम भट्टराईले जसपा छोड्ने, कारवाही नगर्नु उपेन्द्र यादवसँग गुहार।
इजरायलमा संसद भङ्ग गर्ने विधेयक अनुमोदन, 4 वर्षमा 5औं पटक चुनाव हुँदै।
र एन्फाको 3 सदस्यीय टोली बङ्गलादेश प्रस्थान, नेपालले महिला साफ आयोजनाको प्रस्ताव गर्ने।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीमविकालाई धन्यवाद। जगत र माधव बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।